नमस्कार श्रोताबिन, कार्यक्रम नालीबेली लिएर हामी साप्ताहिक रूपमा आउने गर्छौँ र आज पनि हामी ठिक समयमा बिहिबार 8 बजिसकेको छ नालीबेली लिएर आइसकेका छौँ। र आजको गेस्ट हुनुहुन्छ एकजना व्यापारतिर लागिराख्नु भएका र उहाँले पनि धेरै अनुभवहरू आफ्ना जीवनमा भोग्नु भएको छ र त्यो अनुभवलाई आज रेडियो कार्यक्रम नालीबेलीमा हामी सुनाउने प्रयास गर्दैछौँ। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम नालीबेलीमा।
धन्यवाद हजुरलाई लगायत सम्पूर्ण शुक्लाफाटा एफएम सुनिरहनुभएका श्रोताहरूलाई म धन्यवाद दिन चाहन्छु आज मलाई यो आफ्ना कुराहरू राख्ने मौका दिनुभएकोमा। नाम रमेश दत्त भट्ट, यहाँ बेतकोट नगरपालिका वडा नम्बर 8 गैलनदी बस्छु म र पहाड बैतडी साबिकको कुलाउँ गाविस वार्ड नम्बर 5 ढालापोखरी, हालको पञ्चेश्वर गाउँपालिका वडा नम्बर 3 ढालापोखरी मेरो स्थायी बसोबास हो।
महेन्द्रनगरमा के कसरी बसिरहनु भएको छ?
महेन्द्रनगरमा अब बसेको 3-4 वर्ष भयो। 3-4 वर्ष यस्तो आफ्नो जैविक गुजारा चलाउनका लागि भनौँ अब सानो काम गरेर बसिरहेको छौँ।
यो चिया बेचेर तपाईँले जीविकोपार्जन गर्दै हुनुहुन्छ, के अनुभव गर्नुहुन्छ?
अब मैले धेरै वर्ष यो जागिर पनि प्राइभेट सेक्टरमा जागिर गरेर पनि बसेको मान्छे हुँ त मलाई के लाग्छ भनेपछि मैले जुन 12-14 वर्ष जागिर गरेर प्राइभेट सेक्टरहरूमा खालि एउटा सेवा मात्रै कुनै विशेष व्यक्तिलाई सेवा दिने काम मात्रै गरे, तर जुन यो व्यापारको सानै भए तापनि एउटा चिया व्यवसाय मैले गरेको छु, योबाट मलाई लाग्छ कि अनुभव पनि भइरहेछ र आगामी दिनमा ठिकै होला भन्ने जस्तो मलाई लाग्छ।
धेरै मान्छेहरूसँगको सङ्गत छ तपाईँसँग, त्यो भन्न मिल्छ कि मिल्दैन तपाईँ?
पक्कै पनि अब धेरै मान्छेसितको सम्बन्ध छ, सबैसित केही ज्ञानका कुराहरू पनि सिकिन्छन्, अनुभव पनि बटुलिन्छ अनि चिना परिचय पनि हुन्छ भनौँ। अब त्यसमा ठिकै हो हजुरको भनाइ पनि।
के कुराहरू को नलेज तपाईँले पाउनुभयो जस्तो लाग्छ यो पेसामा काम गर्दाखेरि?
यो पेसामा काम गर्दाखेरि भन्दाखेरि अब पहिलो कुरा त हामी व्यापारी हिसाबले हामी चिया बेच्ने भएका हुनाले आफूलाई आम्दानी त हुने कुरा त्यो छँदै नै छ, तर सबैभन्दा मेन के भनेपछि चिना परिचय अनि व्यावहारिकता हुने भयो मान्छेको, सबै ठाउँमा जाने सूचना अन्य कुराहरू जुन 24 आवर अपडेट भन्न सकिन्छ, जसलाई अपडेट रहने अनुभव गरेका छैन
अनुभव भइरहेको छ
हजुर।
भट्टजी, अब तपाईँ यस्तो धेरै कुराहरू जान्नुहुन्छ, अहिले खास गरी तपाईँले तत्काल त नेपालमा चाहिँ होइन 74 यो सालमा चाहिँ अहिले नेपालमा चाहिँ यति धेरै कुराहरू भए, स्थानीय निर्वाचन भयो अनि त्यसै गरी प्रतिनिधि सभाको पनि निर्वाचन सम्पन्न भएको छ, यो कतिको राम्रो लागिरहेको छ तपाईँलाई भनौँ न?
मान्छे कुनै पनि देश गाउँदेखि देशसम्मको कुरा गर्ने हो भनेपछि जस्तो जस्तो शिक्षाको विकास हुन्छ, मानिस शिक्षित हुँदै जान्छ, परिवर्तनका कुराहरू आउँछन्, त्यहाँ लहरहरू परिवर्तनका हाम्रो पनि नेपालमा पनि राणाकालदेखि नै कुरा गर्ने हो भनेपछि अब जसरी मान्छेहरूमा शिक्षाको उज्यालो र घाम छाउन थाल्यो त्यसरी परिवर्तनहरू हुन थाले। अब हामीले त्यो प्रजातन्त्र ल्यायौँ, बहुदल ल्यायौँ, गणतन्त्र ल्यायौँ, त्यो पनि तैपनि जनताले केही अनुभूति गर्न सकेन, किनभने 2-2 महिनामा 4-4 महिनामा 6-6 महिनामा 1 वर्षमा सरकार बदलिएर अस्थिरता फैलिने भयो, एउटा अस्थिर कन्ट्रीको रूपमा चिनिन थाल्यो नेपाल। त यो अवस्थामा अहिले जुन भइरहेछ मत परिणाम जुन प्रत्यक्षको निस्किसकेको छ, अब समानुपातिकको निस्किँदैछ, त्यसको आधारमा पनि भनौँ एउटा स्थिर सरकार चाहेको हो जनताले, गरी खाने वर्ग भनौँ अब भएको नाताले पनि म स्थिर सरकार चाहिएको थियो, स्थिर सरकार चाहिँ बन्छ। अब स्थिर सरकार हुनु र कुनै पनि देशको लागि एउटा खुसीको कुरा हो र सङ्केत पनि राम्रो हो, यो पोजिटिभ सङ्केत हो।
यो कुराले गर्दा केही फाइदा हुने सम्भावना देख्नुहुन्छ त?
अब फाइदा हुने त त्यो त अब सरकारको नीति निर्माणले कस्तो किसिमको नीतिहरू ल्याउँछन् तिनीहरू, अब सरकार स्थिर भएपछि अब केही जुन लगानीका बाटाहरू पनि खुल्लान् भन्ने आशा छ, अब त्यो त त्यसको नीति निर्माण र त्यसको काम गर्ने शैलीमा फरक पर्छ, अब सरकारले के कस्ता नीतिहरू ल्याउँछ।
कार्यक्रम हो नालीबेली, हरेक हप्ता तपाईँहरूले बिहिबार ठिक यसरी नै सुन्दै आउनु भएको छ र तपाईँहरू पनि यस कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने बन्न सक्नुहुन्छ, आफ्ना भनाइहरू सार्वजनिक गर्न सक्नुहुन्छ। र आज हामीसँग चिया बेच्नुहुने भट्टजी हुनुहुन्छ, रमेश भट्टजी, र उहाँसँग हामी नालीबेली कार्यक्रममा खास गरी तपाईँलाई अब तपाईँको नालीबेलीलाई पनि हामीलेमा जोड्ने गर्छौँ, तपाईँको जीवन शैलीमा भएका गतिविधि सबैलाई। तपाईँले भन्नुभयो पहाडमा जन्मिएर केही वर्ष पहाडमा बिताउनु भयो अनि अहिले यहाँ आएको 3 वर्ष मात्रै भएको छ, बिचमा तपाईँले जागिर पनि गर्नुभयो भन्ने कुरा भन्नुभयो, कस्तो जागिरमा तपाईँले काम गर्नुभएको थियो खास गरी
भन्दाखेरि? अब पहाडमा जन्मिएपछि पनि अब 2048 साल जेठ 15 गतेका दिन मेरो आमाको मृत्यु भयो, आकस्मिक मृत्यु भयो। त्यो बेला म 8 वर्षको थिएँ। अब त्यसपछि अन्य धेरै घटनाहरू घटे। अब पढाइमा त आफू ठिक ठिकै नै थिएँ, अब स्कुलमा पनि ठिक ठिकै हुनुहुन्थे। अनि 2056-55-56 अनि राष्ट्रव्यूहको गठन हुँदा म अनि राष्ट्रव्यूह उपाध्यक्ष, अब त्यति बेला त्यस्तो यहाँको जस्तो क्याम्पसमा हुँदैन थियो, स्कुलमा खालि चिट्टा पर्दा गरेर यस्तो गरेर गर्थे, त त्यो बेलामा म उपाध्यक्ष पनि रहेकै हुँ। अनि त्यो एसएलसी गरिसकेपछि 2057 त अब एउटा भन्छ नि एउटा बीजारोपण गरेरै हुँदैन, त्यसलाई त्यो जलमल पनि चाहियो अनि त्यसको वातावरण पनि अनुकूल हुनु पऱ्यो। त्यस्तै अब अनि परिस्थिति घराइसी परिस्थिति कमजोर भएको कारणले अनि 58 म इन्डियातिर जागिरको खोजीमा गएँ। अब त्यतातिर धेरै जागिर गरियो, 12-14 वर्ष। सुरुमा त अब त्यो हेल्पर भन्छन्, अब सानोतिनो काम अनि हेल्प गर्ने सबैलाई, त्यस्तो काम गरियो। अब यहाँ अफिस के भन्छन् सहकर्मी भन्छन् के भन्छन् त्यस्तै थियो। अब पछि गर्दा गर्दा म स्टोर म्यानेजरसम्म पुगेँ, स्टोर म्यानेजरको काम पनि 2 वर्ष करिब गरियो, त्यहाँ पनि ठिकै भयो। र त्यसपछि आकस्मिक यस्तै अब त्यो कम्पनीमा काम गर्थेँ, त्यो स्टोरहरू बन्द भएपछि फेरि यतातिरै आएको हुँ।
भने भारतमा गएर काम गर्दाको तपाईँ अवस्थाहरू के पाउनुभयो, तपाईँले के देख्नुभयो भारतमा गएर?
अब भारतमा गएर जुन भारतमा काम गर्ने नेपाली दाजुभाइहरू छन् खास गरेर हेर्दौँ भनेपछि अलि हेपेरै बोल्ने तिनीहरूको प्रवृत्ति छ। अब खासमा भन्दाखेरि अब म आफूसितको कुरा त अब किनकि हामीलाई त्यहाँ अलि त्यो अनुहार यो भारतको उत्तराखण्डसित मिल्ने हुनाले त्यहाँ नेपाली भएर चिन्दैनन्, अब उत्तराखण्ड भारतवासी नै हुन् भनेर हामीसित त्यस्तो व्यवहार गरिँदैन। तर कतिपय नेपाली दाजुभाइहरूलाई आफूले पनि गरेको देख्दा मलाई धेरै चित्त दुख्थ्यो। र कतिपयहरूलाई त मैले एउटा आइडिया दिएँ कि भाइहरू तिमी अब त्यो दिनदिनै अवहेलित हुनुभन्दा त तपाईँ आफ्नो परिचय होइन, म इन्डियामा यस्तो दुखेसो गर्न यो जुन पनि आफ्नो छ त्यो गर्नलाई यहीँ बसेका छौँ भनेर भन्नु ज्यादा अब म नेपालकै हुँ भनेर यति अवहेलित हुनु मलाई राम्रो लाग्दैन थियो अरूलाई गरेको त्यस्तो देख्दा पनि।
के गर्ने गर्थ्यो उनीहरूले खासै?
अब खासै त्यस्तो त केही अब डाइरेक्ट रूपले त कसैले केही गर्दैन, जस्तो अब बोलाउँदाखेरि पनि ओ बहादुर भनेर ल बहादुर बहादुर यता इधरा यस्ता शब्दहरू प्रयोग हुँदा अलि अब चुप्ने भयो भन्छन् नि आफ्नो आफन्तलाई त चुप्छ नै चुप्छ नै।
स्थानीय निर्वाचनमा नै मत हाल्नुभयो होला, अब प्रतिनिधि सभा र प्रदेश सभाकोमा पनि भोट हाल्नुभयो होइन, यो जनादेश प्रति तपाईँको धारणा के छ?
अब जनादेश प्रति अब सकारात्मक नै छ भनौँ, तर अब विकास र समृद्धिको एजेन्डाहरू जुन उठाउनु भएको छ, हुन त विकास र समृद्धिको कुरा अन्य लोकतान्त्रिक गठबन्धनले पनि उठाएकै कुरा हो, तर अब विकास र समृद्धिभन्दा पनि जनतालाई समानान्तर विकास र समृद्धि चाहियो। अब काङ्ग्रेसले विगतका यति वर्षसम्म अब लोकतान्त्रिक पार्टीले जुन गठबन्धनले शासन गरेको भए तापनि तिनीहरूको काहीँ न काहीँ चरित्रमा तिनीहरूको केही न केही त छ भन्ने कुरा नेगेटिभ रहेछ भन्ने कुरा तिनीहरूको त्यो अहिलेको जनमतले देखाउँदैछ। अब अगाडि पनि यो वाम गठबन्धन जुन छ यसले पनि जनमत पाएर मात्रै हुँदैन, आफ्नो विकास र समृद्धिको कुरालाई समानान्तर तरिकाले सर्वहारा वर्गलाई सेवा र सुविधा पुग्ने तरिकाले गर्नु पऱ्यो। अब विकास गर्यो भन्दैमा कसैलाई मिचेर कसैलाई फाइदा कुनै एक व्यक्ति र कुनै एक समाजलाई फाइदा पुग्ने गरी भएन कि, समानान्तर सबै ठाउँको विकासका तरिकाले जानु पऱ्यो। खास गरेर अब हामी सुदूरपश्चिमलाई कसरी अगाडि बढाउने, सुदूरपश्चिमका सम्भावनाहरू धेरै छन् र यी सम्भावनाहरूलाई कसरी अगाडि बढाउने र कसरी यहाँ स्वरोजगार बनाउने भन्ने कुरामा ध्यान दिनुपर्ने पर्छ भन्ने मलाई लाग्छ, र त्यो दिनु पनि पर्छ अहिलेको वाम गठबन्धनले।
बजारमा जुन एउटा भनौँ न सबै मान्छेहरूसँग भेटघाट गर्ने सिलसिलामा के मान्छेहरूको सोच के भइरहेको जस्तो मान्नुहुन्छ अहिले जुन तपाईँ चिया बेच्ने काम छ तपाईँको त्यो अनुसारले हरेक समुदायमा हरेक ठाउँका व्यक्तिहरूसँगको भेटमा के चर्चा परिचर्चा भइरहेको जस्तो लाग्छ?
यहाँको जुन समाज छ अब बजारतिरको समाज भएको हुनाले अनि 3-4 पार्टमा डिभाइडेसन छ। अब एउटा त के छ भनेपछि जुन टिनेजिज वर्ग छ भनौँ 18 देखि 45 र 60 भन्दा माथि अनि एउटा किशोरावस्थाका तलकै भन्छन् तर त्यो चाहिँ यहाँ छैन यहाँ के भयो छ भनेपछि एज रूपान्तरणमा 18 देखि 25 अलि फरक अनि त्यो 30 देखि 45 फरक 60 भन्दा माथि फरक र तल अब बच्चा त तिनीहरूको आफ्नै हुने भयो र त्यसमा पनि के भने कतिपय जुन मैले भेटाएअनुसार 18 देखि 25 जुन युवा केटा केटीहरू छन् प्रायः जसो अब यो लागु औषधतिर यतातिर उतातिर भन्ने भएकाले अलि त्यो कुनै पनि कुरालाई हल्कामा लिने र बोलेर उडाइदिने जस्ता छन् जुन टिनेजिज र वृद्धहरू अनि महिलाहरूको कुरा छ त्यो मैले बुझ्दाखेरि उनीहरूले पनि परिवर्तन चाहेका छन् देशमा केही न केही होस् स्थिर सरकार होस् नेपालको पनि एउटा पहिचान होस् जसले जहाँ धेरै सम्भावनाहरू इतिहासले बताएको छ कि नेपाल कहिल्यै नझुक्ने अडिग र अनि समृद्धि जहाँ अब पुरातात्व कालदेखि नै भनौँ सतयुगकै कुरा गरौँ त्रेतायुगकै कुरा गरौँ भगवान् रामलाई लक्ष्मणलाई मूर्छित हुँदा हनुमानले यहीँबाट जडीबुटी लगेर गएको उदाहरण छ जुन यति सम्भावनाहरू छन् जहाँ आयुर्वेदको त भण्डारै छ भनौँ अब यस्तो छ त यिनीहरूमा केही न केही यसलाई प्रस्फुटन गर्नु पऱ्यो र हामीले अब यति दिन यस्तो गरिसक्यौँ अब दुःख खाइसक्यौँ अगाडि केही न केही परिवर्तन हुन्छ र यसैका लागि हामीले यो जन्म दिएका हौँ भन्ने मान्छेको धारणा छ
पढाइलाई निरन्तरता दिने कुरामा पनि अहिले पनि लागिरहनु भएको छ कि या पढाइलाई चाहिँ बिचमा रोक्नु भएको के छ तपाईँको
अब हेर्नुहोस् अब औपचारिक पढाइ र अनौपचारिक पढाइ दुई तरहका पढाइहरू हुन्छन् तर फेरि यो एजुकेसन भनेको यो हो कि सिद्धिने कुरा होइन कि हामीले ल अल्प विराम लगाइदिउँ ए त्यो पूर्ण विराम लगाइदिउँ भन्ने कुरा छैन अब औपचारिक रूपमा मैले कुलाउँ माध्यमिक विद्यालयबाट बैतडी त्यहीँ कुलाउँ माध्यमिक विद्यालयबाट एसएलसी गरेको हो त्यसपछि कम्प्युटरमा अब प्राइभेट सेक्टरमा आइटी इन्डियाबाट इन्फर्मेसन टेक्नोलोजी भन्छन् त्यहीँबाट गरेर अलि त्यहाँ जुन प्राइभेट जबमा अलि काम आउने भएकाले त्यो गरेका हो बाँकी अब अन्य त्यही पढाइतिर केही निरन्तरता छैन यस्तै पत्र पत्रिका पढ्ने समाचार सुन्ने यस्तो प्रोग्रामहरू हेर्ने यस्तै हो पढाइमा त अब विरामै भनौँ औपचारिक रूपमा त
वृद्धहरूको अवस्था के छ अहिलेको कञ्चनपुर जिल्ला महेन्द्रनगर बजारभित्र तपाईँले सुन्नुभएको कुरा
अब वृद्धहरूको अब समस्या त अब खास गरेर वृद्धहरूलाई अलि जुन अब एउटा व्यक्तिगत समस्या त अब सबैको छ नै कसैलाई केही होला कसैलाई केही होला कसैलाई केही होला तर खास गरेर अब सबै वृद्धहरूको समग्रमा भन्दाखेरि अब उनीहरूको स्वास्थ्य को लागि विशेष व्यवस्था हुनु पर्यो र अनि जुन वृद्ध भत्ता भन्ने कुराहरू अब अनेक पार्टीहरूले अनेक दलहरूले आफ्नो आफ्नो धारणा राखेका थिए त्यसमा केही वृद्धि भएपछि अगाडि जीविकोपार्जनलाई केही सहज होला भन्ने उनीहरूले ठानेका छन्
अनि रमेशजी अब जस्तो तपाईँले आफ्नो जीवनमा के सोच्नु भएको थियो म के बन्ला म के गर्छु भन्ने कुरामा चाहिँ तपाईँले अहिले त चिया पसल चलाएर बस्नु भएको छ तर पनि एउटा हुन्छ मान्छेको एम म चाहिँ यो गर्ने थिएँ मैले यो गर्न पाएको भए म अझ राम्रो गर्थेँ भन्ने किसिमको केही मनमा आउँछ त्यस्तो कुरा
अब पहिले त जब पढाइ गर्दाखेरि त सोचेको थिएँ कि अब परिस्थितिले भ्यायो भने सहज भयो भनेपछि समाजसेवा गरेर केही गरौँला कि भन्ने जस्तो आफूलाई लाग्थ्यो अब अहिले अब धेरै पारिवारिक बन्धनमा बाँधिसकेपछि मान्छेले धेरै अब कन्जस्टेड भइहाल्छ त्यो अन्यतिर जान अलि असजिलो हुन्छ त्यो किनकि ब्याकग्राउन्ड अनि मजबुत छैन भनेपछि केही गर्नुलाई पनि अलि अप्ठ्यारो हुन्छ अहिले त त्यस्तो अब खासै केही छैन अझै पनि परिस्थितिले केही भ्यायो भने अब ठिक भयो भने समाजसेवा गरेर नै राम्रो हो भन्ने मलाई लाग्छ
र यो पनि सेवा गर्दै हुन्छ चिया बाँडेर चिया खुवाएर होइन सबैलाई सेवै नै गर्नु भएको छ अहिले पनि र अब भर्जी तपाईँले जस्तो यहाँ बसेर यो चिया व्यापार गरेर घरबार कसरी धान्नु भएको छ
अब घरबार धान्नलाई जीविकोपार्जन भएकै छ त्यस्तो केही अप्ठ्यारो छैन अब व्यवसाय गरेर खान लाउनलाई पुगेकै छ बाँकी अब त्यस्तो अब व्यवसाय अनुसार मैले आफ्नो लगानी अनुसार राम्रै छ भन्ने मलाई लागेको छ
भनौँ न अब सबैले पैसा दिन्छन् के हुन्छ तपाईँले काम गर्दाखेरि
ठिक ठिकै छ अब समग्रमा पैसा त कसैले त्यस्तो रोक्छन् भन्ने हुँदैन कसैले 2-4 दिन 15-20 दिन ढिला होला तर त्यो त पैसाको त्यस्तो त छैन बाँकी अब जुन सहज असहजको कुरा छ अब त्यसमा मिहिनेत गर्नुपर्छ एउटा अब मैले त खालि एउटा चिया पसलको उदाहरण मात्रै दिन खोजेँ हो म आफू गर्छु त्यही भएर कुनै जुनसुकै अब विदेशतिर जान्छन् युवाहरू, आजभोलि दुबई, कतार, मलेसिया जान्छन् 20-25 हजारको लागि। 20-25 हजारमा पनि त्यहाँ असहज हुन्छ, अनि कतिपय फर्केर आउँछन्, कतिपयहरूलाई शोषण भइरहेछ, शर्मशोषण भइरहेछ, अनि कतिपयहरू त त्यहीँ मरेको अवस्था पनि छ। पछिल्लो रेकर्ड हेर्दा नेपालमा दैनिक 13 लाश आउँछन् भन्ने सुनिन्थ्यो। अब त्यस्तो गर्नुभन्दा म आजका युवा पिँढीहरूलाई के भन्न चाहन्छु भनेपछि, हामीले एउटा कुरा 2 लाख रुपियाँ लगानी लगाएर, हामी मिनिमम 2 लाख रुपियाँ लगानी लगाएर विदेशमा 20-25 हजारको लागि जान्छौँ भनेपछि, हामी 50 हजार लगानी लगाएर 10 हजार 5 हजार कमाउन स्वदेशमै सक्यो भनेपछि त सजिलो पनि भयो, अनि घरको रेखदेख पनि भयो, आफूलाई समाजमा घुल्ने मिल्ने वातावरण अनुकूल भयो, र भोलिको दिनमा केही अवसरहरू पनि पाउन सकिन्छ, र त्यसै व्यापारलाई अगाडि बढाएर अगाडि पनि जान सकिन्छ। त्यही भएर म यही भन्छु कि असहज अलि भए पनि सुरुमा, पछि सहज भइहाल्छ, र सबैले यही मिहिनेत गरेर यसरी नै जीविकोपार्जन गर्ने कुनै न कुनै उपाय खोजेर स्वदेशमै रोजगारी गरौँ भन्ने चाहन्छु म युवाहरूलाई।
भोलि तपाईँले फेरि यसलाई परिमार्जन गरेर यो व्यवसायलाई अरू व्यवसायतिर पनि हात हाल्ने त्यस्तो मनसा के छ त्यस्तो?
अहिले त अब
फिलहालको
उसमा त परिवेशमा त त्यस्तो छैन, अहिले त 1-2 वर्ष विस्तार गर्ने भन्ने कुरा केही छैन। अब भविष्यमा त्यस्तो, अनि यो ग्राहकहरूको कुरा हो, उनीहरूको सोच, उनीहरूलाई राम्रो गुणस्तर दिन सक्यो भनेपछि भोलिको दिनमा परिवर्तन पनि हुनसक्छ, त्यसमा अहिले त्यस्तो भनिराख्नु जरुरी छैन।
पारिवारिक अवस्था के छ? तपाईँ विवाहित हो?
अविवाहित छौँ, र एउटा छोरी 2 छोरा छन्, अनि श्रीमती चाहिँ एउटा डिभाइन एकेडेमी गैल नदीमा शिक्षिका हुनुहुन्छ। बच्चाहरू छोरी चाहिँ अहिले 4मा छ, अनि छोरा एउटा 1मा र एउटा नर्सरीमै छ, अहिले सानै छ। र अब शिक्षामा त निरन्तरता त अब दिनै पर्यो, अब शिक्षा बिना त केही छैन।
पहाडमा आमा बुवा पनि हुनुहुन्छ होला होइन, उहाँहरूले पनि त तपाईँहरूप्रति त छोराछोरीप्रति राख्ने एउटा आशा अपेक्षाका कुराहरू हुन्छन्।
अब आशीर्वादै छ भनौँ, मेरो आमा त 2048 जेठ 15 गते बितिसक्नु भएको थियो अलि बिरामीले गर्दा। अब अर्को आमा छन् सौतेली आमा, उनको पनि आशीर्वादै छ, सबैको आशीर्वादै छ। अनि यहाँ पनि अब म्याडमले बिहानै 4 बजे उठेर अनि यताउति व्यवस्था मिलाउने, खानाको जमर्को गर्ने गरेर धेरै सपोर्ट पाइया छ। अब केटाकेटीहरू खुसी छन् भने आफूलाई पनि सन्तुष्ट हुने कुरै भयो।
भर्जी जस्तो अब तपाईँ बिहानैदेखि साँझसम्मको तपाईँको दिनचर्या कसरी बिताउनुहुन्छ?
बिहानै उठेर अब नुहाइ धुवाइ गरी भनौँ अलि बजारतिरै जाने काम हुन्छ, र एट फर्स्ट म अब कुनै त्यहाँ अनि ठाउँमा पत्रिकात्रिकाहरू मिल्यो भने पत्रिकात्रिका पढ्ने, र त्यसपछि अनि ग्राहकहरूको सेवामा समर्पित हुने मेरो बानी छ, र साँझतिर फेरि समाचारको साथमा अलि सुत्ने।
यो दुध कहाँबाट किन्नुहुन्छ? दुध किनेर फेरि चिया बनाउनु पर्छ होला होइन, दुधको खपत कहाँबाट गर्नुहुन्छ? अथवा घरैमा के गाई भैँसी पाल्नु भएको छ कि के छ?
त्यस्तो त केही छैन, घरमा त आधा घट्टा मात्रै जमिन, खालि त्यसमा पनि घर भइसकेको छ, त्यस्तो त्यो छैन। र अब त्यसमा दुधको लागि ड्रममा दुध दिनेवालाहरू आउँछन्, तिनीहरूबाट राख्ने गर्छौँ, र अघि 1-2 जनाले घरबाट पनि ल्याउँछन्, त्यसरी नै चलिरहेछ।
कति कप चिया बनाउनुहुन्छ लगभग तपाईँले?
दैनिक हाराहारीमा 200 होला।
200 कप बनाउनुहुन्छ? सबै 200 कपको पैसा त्यसै दिन पाउनुहुन्छ कि या अरू अरू दिन पनि?
त्यो त अब कहिले 2 दिनको पनि एउटा एकै दिन आउनसक्छ, कहिले नआउनु पनि सक्छ, त्यस्तो केही छैन। अब व्यापारमा भन् त हाले नि, कहिले 2-3 दिनसम्म 1 रुपियाँ पनि नआउनसक्छ, कहिले एकै दिन कलेक्सन पनि हुन्छ। त्यो त अब सबै एउटा मार्केटमा भन्छ नि सर्कुलर सिस्टम हो, त्यो त्यसै अनुसार चल्छ।
र खुसी हुनुहुन्छ आफ्नो पेसादेखि, आफ्नो कामदेखि तपाईँ?
अहिले म धेरै खुसी छु जुन यो पेसामा लागिरहेको छु, यसले मेरो घर परिवार चलिरहेछ, र जुन घर चलिवार चल्दा भन्दा पनि जुन हाम्रो समाजमा चिनजान अनि परिचय भइरहेको छ त्यसले खुसी लाग्यो।
यो कार्यक्रमबाट आज म यो भन्छु भन्ने किसिमको कुरा, जस्तो तपाईँ बिचमा राम्रो कुरा उठाउनु भयो, वैदेशिक रोजगारमा जाने युवाहरूको लागि स्वदेशमै रोजगार गर्नुहोस् भन्ने एउटा आफ्नो सन्देश दिनुभयो, र आफूले जानेका कुरा भन्नुभयो, र अन्तमा यो कार्यक्रमबाट जाँदा जाँदै के भन्न चाहनुहुन्छ श्रोता?
सबैभन्दा पहिले त मैले भनिसकेँ कि जुन युवाहरू छन् विदेशिँदै छन्, त्यसले स्वरोजगार बन्नु पर्यो, र यहीँ केही न केही सम्भावनाहरू खोज्नु पर्यो। अर्को कुरा, जुन अब प्रत्येक स्थानीय निकायदेखि सांसदसम्म जुन अहिले चुनिएका प्रतिनिधिहरू छन् र स्थानीय कार्यकर्ताहरू छन् प्रत्येक दलसित सम्बन्धित, उनीहरूलाई मैले भनिसकेको थिएँ अघि पनि, समानान्तर विकासको नीति लिएर अगाडि बढ्नु पर्यो र सबैलाई सर्वहारा वर्गको एउटा सहाराको रूपमा काम गर्नु पर्यो। जस्तो अब मैले अहिले हजुरले भर्खरै भन्नुभएको थियो कि भैँसी भैँसी पनि पाल्नु भएको छ कि केही गर्नुभएको छ भनेर, अब त्यो आधा कट्टा मात्रै जमिन थियो, त्यसमा पनि यो केही तिन महिना अगाडिकै कुरा हो भनौँ, मेरो आधा कट्टा जमिनमा 8 मिटर बाटो छँदा छँदै पनि एउटा कुनै मन्त्रीको पावर देखाएर भनौँ या ठुला राजनीतिक दलका नेताहरूको पावर देखाएर 8 मिटर बाटो हुँदाहुँदै पनि मेरो निजी जमिनमा मासेर लैजाने कुरा भयो थियो ठेकेदार र स्थानीय समितिको मिलेमतोमा। यस्तो कुरा चाहिँ अब म जस्ता अनेक गरिबहरूलाई पनि भयो होला, त अहिले त्यही कारणले अहिले जनमत फेरियो, अहिले जनमत अर्को दिशामा गयो। यस्ता घटनाहरू चाहिँ प्रत्येक गाउँदेखि सांसदसम्म अनैतिकता र असमानताको नजरले कुनै पनि नेपाली नागरिकले हेपिनु नपरोस् भन्ने म चाहन्छु, र खास गरेर जुन समाजमा विद्यमान कुरीतिहरू छन्, जस्तो अब एउटा भनौँ भनेपछि अब दलितहरू छन्, अन्य जातिका मान्छेहरू छन्, पहिला के हुन्थ्यो, दलित र मलितमा बढी भेदभाव हुने गर्थ्यो, आजभोलि के भइरहेछ, अब धनी र गरिबमा बढी भेदभाव हुने जस्तो, चाहे त्यो दलित होस् चाहे त्यो मलित होस्, धनी र गरिबमा जुन भेदभाव छ यस्तो चाहिँ अन्तर नरहोस् र एउटा सबैले समान अधिकार पाउन् भन्न चाहन्छु, र जुन युवा पिँढी छ त्यसले अब पढाइ गरेर एउटा सहज वातावरण महसुस गरौँ आफूलाई कि हँ हामी यो समाजका नागरिक हौँ भन्ने भन्न चाहन्छौँ लास्टमा जाँदा जाँदै। र सम्पूर्ण श्रोताहरूलाई र हजुरलाई यो मौका दिनुभएकोमा, कुरा राख्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हुन्छ श्रोता, आज हामीसँग रमेश भट्टजी हुनुहुन्थ्यो, एकदमै धेरै अनुभवहरू लिएर आजको रेडियो कार्यक्रम नालीबेलीमा आफ्ना भनाइहरू सार्वजनिक गर्नुभयो, र अर्को हप्ता फेरि हामी नालीबेली कार्यक्रम लिएर उपस्थित हुने बाचासहित प्रविधिमा बस्नुभएका साथी कमलजीलाई धन्यवाद भन्दै म कार्यक्रम प्रस्तोता सुरेन्द्र पाल पनि बिदा हुन्छु। हवस् त, नमस्कार।